عبداللہ 2 کیسٹ نمبر 22 بیٹھا تھا جو اپنی محبوب کے لیے صدا کی بے بصیرتی کی بد دعا لینے کے لیے یہاں تک آیا تھا، کیونکہ اسے خوف تھا کہ بینائی لوٹ آنے کے بعد اس کے نصیب کی نظر ہمیشہ کے لیے پلٹ جائے گی، پھر سے وہی نفرت اس کا مقدر ہوگی جو جنم سے اب تک اس کی روح کو چھلنی کرتی آئی ہے۔ لیکن ستم یہ تھا کہ ڈاکٹروں کے حساب سے سائرہ کی نظر واپس آ سکتی تھی۔ بات صرف اس کے جوڑ کے حلیے والی پتلیوں کے ملنے تک کی تھی، اور بختیار یہ چاہتا تھا کہ یہ وقفہ بختیار کی موت سے پہلے تک کبھی مکمل نہ ہو۔ بختیار جانتا تھا کہ اس کی یہ خواہش شدید خودغرضی کے زمرے میں شمار کی جائے گی، لیکن وہ بے بس تھا۔ شاید زندگی میں ہم سب کبھی نہ کبھی ایسی خودغرضی کا شکار ہو ہی جاتے ہیں۔ بختیار نے مجھے خاموش بیٹھے دیکھ کر جلدی سے میرے ہاتھ تھام لیے۔ آپ میرے لیے دعا کریں گے نا؟ دیکھیں، میں بڑی امید لے کر آپ کے پاس آیا ہوں، مجھے مایوس نہ بھیجیے گا واپس۔ آپ نے ٹھیک کہا، نظر کا بھلا بینائی سے کیا واسطہ؟ اور یہ بھی سچ ہے کہ سبھی بینا وہ نظر نہیں رکھتے، تو پھر ہم دونوں مل کر یہ دعا کیوں نہ کریں کہ خدا سائرہ کو بینائی کے ساتھ ساتھ آپ کے مقدر کی وہ ایک نظر بھی عطا کر دے۔ وہ بے چین سا ہو گیا۔ بات صرف میری نہیں ہے، ہماری بصارت کی دنیا سائرہ کی پوروں والی دنیا کے مقابلے میں انتہائی بدصورت ہے۔ یہاں صرف میں ہی بدنما نہیں، وہ یہ سب برداشت نہیں کر پائے گی۔ میں نے ایک گہرا سانس لیا۔ ٹھیک ہے، لیکن دعائیں عرش پار کر جائیں تو پھر واپس نہیں پلٹا کرتی، اس لیے دعا مانگتے ہوئے بہت احتیاط کی ضرورت ہوتی ہے۔ میں چاہتا ہوں کہ آپ کل شام تک دوبارہ سوچ لیں، اگر پھر بھی آپ کا یہی فیصلہ رہا تو ہم دونوں مل کر اللہ کے دربار میں اس بد دعا کی عرضی بھی ڈال ہی دیں گے۔ اچانک میرے عقب سے وہی روح کھینچ لینے والی ملائم سی آواز ابری۔ اگر بد دعا ہی کسی سیاہ نصیب کی دنیا کو بدلنے کا ایک واحد ذریعہ ہے تو ایک بد دعا میرے حق میں بھی فرما دیجیے۔ میں تڑپ کر پلٹا۔ درگاہ کے دروازے کے قریب زہرا کھڑی تھی۔ تارے عنکبوت، ہاں ہاں ہاں، وہ زہرا ہی تھی۔ اگر بختیار میرے سامنے نہ بیٹھا ہوتا تو میں اسے ایک خواب ہی سمجھتا، لیکن وہ تعبیر تھی، میرے نہ سہی کسی اور کے خوابوں ہی کی سہی۔ لیکن زہرا یوں شام ڈھلے اور اس طرح اکیلے یہاں؟ میں اپنی جگہ جم سا گیا۔ بختیار کی آنکھوں میں بھی حیرت کی جھلک تھی۔ اس نے ایک جانب ہو کر زہرا کے لیے جگہ خالی کی اور زہرا میرے سامنے آ کر بیٹھ گئی۔ اس کی نظریں جھکی ہوئی تھیں اور آج بھی اس کی پلکوں کی وہی لرزشیں بے کراں میرے اندر کی دنیا اتھل پتھل کر رہی تھی۔ کچھ دیر کے لیے کائنات تھم سی گئی اور پھر اس کے لب ہلے۔ خرم کی امی آپ کا نیچے گاڑی میں انتظار کر رہی ہیں، خرم بھی ان کے ساتھ ہیں، وہ اوپر تک نہیں آ سکتے اس لیے۔ میرے اندر زور کا جھکڑ چلا اور میرے دل کی ڈالی پر بچا آخری پتا بھی ٹوٹ کر خاک میں جا ملا. گویا اب میرا نصیب بھی میرا رقیب لکھے گا. میں نے بختیار سے معذرت طلب کی لیکن میرا لہجہ نہ چاہتے ہوئے بھی تلخ ہوتا چلا گیا. معافی چاہتا ہوں، مجھے کچھ دیر کے لیے درگاہ سے باہر جانا ہوگا. آپ تو بددعا لینے کے لیے خود یہاں تک چل کر آتے ہیں، لیکن کچھ لوگوں کو دعا بھی اپنے دروازے پر درکار ہوتی ہے، وہ خود اٹھ کر کسی کے در پر نہیں آتے. اپنا اپنا مقدر ہوتا ہے نا. زہرا نے میری بات کا گھاؤ محسوس کر کے بھی اپنی نظر جھکائے ہی رکھی. بختیار جو حیرت سے ہم دونوں کی جانب دیکھ رہا تھا کچھ ہڑبڑا سا گیا. جی 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 ضرور، کیوں نہیں، میں پھر کسی وقت حاضر ہو جاؤں گا، آپ سائل کی سن لیں. جانے ہم دونوں میں سے سائل کون ہے اور سوالی کون. بختیار میری بات سن کر اٹھتے اٹھتے ایک بار پھر ٹھٹک گیا اور پھر موقع کی نزاکت سمجھتے ہوئے سلام کر کے وہاں سے چل دیا. میں اور زہرا درگاہ کے صحن میں اکیلے رہ گئے. زہرا کی لرزتی پلکیں کچھ نم سی ہونے لگی. میں نے اسے چلنے کا اشارہ کیا. چلیں، میں حاضر ہوں. میں نے قدم آگے بڑھائے. زہرا کی آواز نے میرا تعجب کیا. سنے؟ میں رک گیا لیکن پلٹ کر اسے نہیں دیکھا کہ میں جانتا تھا کہ یہ وہ طلسم ہے جو پلٹ کر دیکھنے والوں کو پتھر کا بنا دیتا ہے. میں آپ سے معافی نہیں مانگوں گی، کیونکہ کچھ جرم اپنی سزا خود اپنے آپ ہوتے ہیں. میرے بس میں ہوتا تو میں کبھی آپ کے سامنے دوبارہ نہیں آتی، لیکن ساری بات ہی اختیار کی ہے. بس اتنا جان لیں کہ میں بے اختیار اور مجبور تھی. کاش وہ اتنی سی بھی وضاحت نہ کرتی. جانے ہم ہمیشہ انہی ہستیوں کے سامنے اپنا سارا ضبط کیوں کھو بیٹھتے ہیں جن کے سامنے ہمیں ضبط کی سب سے زیادہ ضرورت ہوتی ہے. میں بھی ایک لمحے کے لیے اپنا سارا ضبط کھو بیٹھا اور تڑپ کر پلٹا. وہ سر جھکائے اپنا کامتا وجود سنبھالنے کی کوشش کر رہی تھی. کم از کم آپ کی زبان سے یہ مجبوری کا ہیلا بہت عجیب لگتا ہے. میں نے آپ سے کوئی وضاحت طلب نہیں کی، نہ ہی آپ کو اپنے دل پر کسی قسم کا بوجھ لیے رکھنے کی ضرورت ہے. میں سمجھ سکتا ہوں لڑکیاں اپنے مستقبل کے بارے میں کافی محتاط ہوتی ہیں. ایسے میں اگر انہیں کسی معذوری کے قریب تر دیوانے اور کسی شہزادے امیر زادے کے درمیان کسی ایک کا چناؤ کرنا ہو تو فیصلہ وہی ہوگا جو آپ نے کیا. ساری عمر کے لیے کسی معذور کی بھی ساکھیاں بننے سے بہتر ہے کسی مضبوط شانے کا سہارا بن کر زندگی گزار دی جائے. مجھے اس فیصلے پر آپ سے کوئی گلہ نہیں ہے. میں نے اپنی ترکش کے سبھی تیر خالی کر دینے کے بعد دوبارہ قدم آگے بڑھائی تھے کہ پیچھے سے دم توڑتے گھائل کی آخری ڈوبتی آواز سنائی دی. آپ کو حق ہے مجھ سے نفرت کرنے کا، سب مقدر کے کھیل ہیں. گھر سے چلتے ہوئے میں نے کچھ سطریں لکھی تھیں، وقت ملے تو انہیں پڑھ لیجئے گا. زہرا نے اپنے ہاتھ میں پکڑا ایک طے شدہ ورق میرے حوالے کر دیا اور آگے بڑھ گئی. میں اس سے یہ بھی نہ کہہ پایا کہ نفرت محبت کا سب سے خطرناک روپ ہوتا ہے، اور شاید محبت سے بھی کہیں زیادہ خالص اور سچا روپ. میں درگاہ کی سیڑھیاں اتر کر زہرا کے نقش قدم پر چلتا ہوا جب نیچے پہنچا تو مجھے دیکھ کر خرم کی والدہ جلدی سے گاڑی سے نیچے اتر آئی، لیکن خرم حسب معمول گاڑی ہی میں بیٹھا رہا. آج بھی وہ ڈرائیور کے ساتھ ڈرائیونگ سیٹ کے مقابل والی نشست پر بیٹھا تھا. آج اس کے چہرے سے پلاخٹ چھلک رہی تھی. مجھے دیکھ کر وہ مسکرایا. بڑے مغرور ہو میرے مسیحا، آخر مجھے ہی یہاں تک آنا پڑا. खुर्रम की मां ने मेरे सर पर हाथ फेरते हुए घूर कर अपने बेटे को तंबीह की, शहजाद तमीज से। तब मैंने पहली मर्तबा नोट किया कि खुर्रम की अम्मी जब बहुत परेशान या संजीदा होती तो खुर्रम को शहजाद बुलाती थी। मेरे पास गुरूर के काबिल कुछ नहीं है, सब मान सारे गुरूर टूट कर चकना चूर हो चुके हैं। मैं तो बस अब खाक का एक ढेर हूं। गुरूर और फखर के गहने तो आप जैसों पर सजते हैं जिन्हें एक कायनात मुयसर है, अपना नसीब तो बस दाग ही हैं। खुर्रम ने चौंक कर मेरी आंखों में झांका। सॉरी, मेरा मकसद तुम्हारा दिल दुखाना नहीं था अब्दुल्ला, और सच तो ये है कि मेरी कायनात में बस एक ही काबिले फखर गहना है। मेरे पास भी तो बस एक गुरूर ही तो बाकी बचा है जिससे मेरी सारी कायनात मुनव्वर है। खुर्रम ने मुस्कुराकर ज़ोहरा की जानिब देखा। वो जो कभी मेरा मान थी आज किसी और का गुरूर थी। इस दुनिया में तख्त लुटते और ताज बदलते कब देर लगती है। कल के बादशाह आज के भिखारी बने फिरते हैं। मुझे अचानक याद आया कि मौलवी खिजर ने खुर्रम के लिए सिपहर को पानी पर दम करके रख छोड़ा था। मैंने खुर्रम की वालदा से कहा कि वो खुर्रम को ऊपर दरगाह ही पर ले चलें ताकि मौलवी साहब ही उसको वो पानी भी पिला दें। लेकिन मुझे ये देखकर कुछ अजीब सा लगा कि मेरी बात सुनते ही उनके चेहरे पर एक अजीब सा तरद्दुद छा गया। उन्हें हिचकिचाते देखकर मैंने खुर्रम से कहा कि दो घड़ी के लिए वो मेरे साथ दरगाह के हुजरे तक आ जाए ताकि मौलवी खिजर से भी उसकी मुलाकात हो जाए। खुर्रम भी किसी सोच में पड़ गया जैसे मैंने कोई बहुत सा मुश्किल सवाल पूछ लिया हो। ज़ोहरा के चेहरे पर भी कई रंग आकर गुजर गए। कुछ देर के लिए वो तीनों खामोशी से एक दूसरे की जानिब देखते रहे। फिर खुर्रम ने जैसे कोई फैसला कर लिया और उसके चेहरे की मखसूस मुस्कुराहट लौट आई। अच्छा चलो, आज हम भी ये मार का सर कर ही लेते हैं, वरना तुम यही सोचोगे कि ये कैसा मगरूर और सरफिरा अमीरजादा है जो खुद अपने मतलब के लिए भी दो कदम चलकर ऊपर नहीं आ सकता। खुर्रम ने अपने ड्राइवर की जानिब देखा जो जल्दी से गाड़ी से उतरकर खुर्रम के दरवाजे की जानिब बढ़ गया। लेकिन खुर्रम का दरवाजा खोलने से पहले उसने गाड़ी का पिछला दरवाजा खोलकर कोई चीज निकाली और खुर्रम की नशिस्त वाला दरवाजा खोल दिया। मेरे वजूद के अंदर एक जोरदार धमाका हुआ और कुछ देर के लिए इर्द गिर्द घटा टोप अंधेरा छा गया। ड्राइवर के हाथ में दो बिसाखियां थीं और गाड़ी में बैठे खुर्रम की दोनों टांगे घुटनों से नीचे मसनूई थीं। ड्राइवर ने सहारा देकर खुर्रम को गाड़ी से बाहर निकाला और बिसाखियां उसे थमा दी। खुर्रम ने कुछ लड़खड़ाकर पहला कदम उठाया। मैं सोचने समझने समेत अपनी तमाम हवास खो चुका था। गोया खुर्रम अपनी इस माजूरी की वजह से आज तक कभी गाड़ी से नहीं उतरा था। मैंने गाड़ी का दरवाजा बंद होने से पहले कार के क्लच और एक्सीलेटर का वो मखसूस खुदकार निजाम भी देख लिया जो खास तौर पर माजूर अफराद की गाड़ियों में नस्ब किया जाता है। खुर्रम ने डगमगाते हुए दूसरा कदम उठाया और ड्राइवर के सहारे पहली सीढ़ी पर पांव रखा। इतने में ऊपर से मौलवी खिजर की घबराई हुई सी आवाज सुनाई दी। अरे मियां, अरे तुम वहीं रुको, तुम रुको, मैं नीचे आ रहा हूं। मौलवी खिजर हाथ में पानी की बोतल लिए जल्दी जल्दी सीढ़ियां उतरकर नीचे आ गए और उन्होंने वहीं खड़े खुर्रम को चंद घूंट पानी पिला दिया जो इन दो कदमों के सफर ही में बुरी तरह हांफने लगा था। मैं वैसे ही अपनी जगह बुत बना खड़ा रह गया। खुर्रम ने मुस्कुराकर मेरी जानिब देखा। मैंने कहा था ना, मेरे पास फखर करने की बस एक ही वजह रह गई है। लेकिन यकीन मानो, ये आखिरी मान और भरम ही इस एक जिंदगी को किनारे लगाने के लिए काफी है। ड्राइवर ने खुर्रम को फिर से सहारा देकर गाड़ी के अंदर बिछा दिया। खुर्रम की वालिदा अपने आंसू छुपाने की नाकाम कोशिश करती नजर आईं। ज़ोहरा वैसे ही सर झुकाए अपना पीला चेहरा छुपाती कार की पिछली नशिस्त पर जाकर बैठ गई। मौलवी खिजर ने خرم کے سر پر ہاتھ پھیرا اور میری جانب دیکھ کر دھیرے سے کھانسے. میں جیسے کسی خواب کے اثر سے نکل کر ہوش کی دنیا میں پہنچ گیا. لیکن تب تک خرم کا ڈرائیور گاڑی کے انجن کو بیدار کر چکا تھا. میرا ہاتھ ہوا میں اٹھا رہ گیا اور خرم کی گاڑی آگے بڑھ گئی. میں گاڑی کے پچھلے پہیوں کی رگڑ سے فضا میں اڑتی ریت کے ساتھ دھول ہوتا چلا گیا. میں جانتا تھا کہ مولوی خضر نے مجھے خرم کو الوداع کہنے کے لیے کھنگار کر ہوش میں لانے کی کوشش کی تھی، کہ تہذیب اور آداب کا یہی تقاضا تھا. لیکن خرم کی معذوری دیکھنے کے بعد میں اپنے حواس میں تھا ہی کب. کاش دنیا کے سبھی دیوانوں کے ماتھے پر قدرت ہوش چھینتے ہی کوئی واضح مہر ثبت کر دیتی تو کتنا اچھا ہوتا. ان کی جبین پر پڑے داغ کو دیکھ کر ہی دوسرا ان سے کسی ادب و آداب یا تہذیب کی کوئی امید نہ رکھتا. نہ جانے میں کس طرح لرستے قدموں کو سنبھالتا واپس درگاہ کے سین تک پہنچا. آج سمندر کی لہروں کی بھی آپس میں کوئی جنگ چل رہی تھی شاید، اسی لیے ان کے چنگھاڑنے اور لڑنے کی آوازیں درگاہ کے اندر بھی سنائی دے رہی تھی. لیکن اس شور سے کئی گنا زیادہ شور اس وقت خود میرے وجود کے سمندر میں اٹھ رہا تھا، سماعت معطل کر دینے والا شور. شاید بہت شدید اور حدوں کو پار کر جانے والا شور بھی خاموشی ہی کی ایک قسم بن جاتا ہے. ایسی ہی کسی لرستی خاموشی کی ساتھ میں میں نے اپنے کامتے ہاتھوں سے زہرہ کا دیا ہوا کاغذ کھولا. میں زہرہ کی تحریر کو خط کہہ کر اس کی توہین نہیں کرنا چاہتا تھا. ضروری تو نہیں کہ ہر نامہ خط ہی ہو یا ہر خط کسی کی تحریر ہی سے جڑا ہو. کچھ تعلق خط سے بڑھ کر بھی تو ہوتے ہیں، اور کچھ خط لفظوں کے محتاج نہیں ہوتے. آنسوؤں سے بھیگی میری دھندلی نگاہ ان سیاہ موتیوں پر پھسلنے سے پہلے تعظیم کے تمام تقاضے پورے کرنا نہیں بھولی. وہی دل میں اتر جانے والی تحریر اور وہی انداز تکلم. کون کہتا ہے کہ سباعت صرف ایک تغیر کو ہے؟ اور بھی کچھ ایسا ہے کہ جس کی دلکشی صدا قائم رہنے والی ہے. میں نے بمشکل اپنی نظر کاغذ پر جمائی. میں جانتی ہوں کہ اب میرا کوئی بھی لفظ آپ کے زخموں کا مرہم نہ ہو سکے گا. شاید کچھ لوگ پیدا ہی صدا زخم دینے کے لیے ہوتے ہیں. میری آرزو تھی کہ میں آپ کی راہ میں پھول بچھاؤں، لیکن اپنے مقدر کے کانٹے بھی آپ کے راستے میں پرو دوں گی. ایسا بھلا کب سوچا تھا؟ آپ کی ہر بدگمانی جائز ہے، اور اگر میرا اور آپ کا دوبارہ سامنا نہ ہوتا تو شاید میں انہی بدگمانیوں کے تپتے سائے تلے اپنی باقی تمام زندگی گزار دیتی، کیونکہ کبھی کبھی یہ بدگمانی ہی کسی کے جینے کا سہارا بن جاتی ہے. آپ کا مجھ سے بدگمان رہنا ہی خود آپ کے لیے بہتر تھا. لیکن میری بے بسی کی انتہا دیکھیے کہ میں اپنے حق میں کسی کی عمر بھر کی بدگمانی کی حقدار بھی نہیں رہی. میری نظریں تیزی سے خط کے منظر نامے کو اپنے ذہن کے پردے پر منتقل کرنے لگیں. زہرہ کی کہانی ٹھیک اسی دن سے شروع ہوتی تھی جس دن میری داستان کا اختتام لکھا تھا. اس دن کاسا بلانکا کو زہرہ کے شہر اسی ساحل پر لنگر انداز ہونا تھا جہاں اس کی ساحر سے پہلی ملاقات ہوئی تھی. زہرہ کو ساحر کا پیغام مل چکا تھا کہ وہ زہرہ کو بندرگاہ کے ساحل پر پہلا قدم دھرتے ہی اپنے سامنے دیکھنا چاہتا تھا، کہ یہی تو وہ ساحل تھا جہاں ساحر کے دل نے آخری بار لنگر انداز ہو کر زہرہ کے قدموں میں ڈیرا ڈال دیا تھا. ساحر کو سفر پر نکلے آج 6 مہینے پورے ہو رہے تھے، اور یہ بات صرف زہرہ کا دل ہی جانتا تھا کہ اس نے یہ 6 ماہ کس طرح پل پل کر کے کاٹے تھے. لیکن آج کا دن کاٹے نہیں کٹ رہا تھا. جہاز سپہر کو لنگر انداز ہونے والا تھا، لیکن کبھی کبھی یہ دن اتنا طویل کیوں ہو جاتا ہے کہ اس کا پہلا پہر ہی سال ہا سال کی طرح ڈھلتا ہے. زہرہ بھی بمشکل دوسرے پہر تک انتظار کی سولی پر خود کو ٹانگ سکی، اور پھر دوپہر آنے والے ڈرائیور کا انتظار کیے بغیر ہی اس نے گاڑی نکالی اور بندرگاہ جانے والی سڑک پر ڈال دی. وہ اپنی دھن میں اتنی سرشار تھی کہ اسے اس بات کی خبر بھی نہ ہوئی کہ روزانہ کی طرح ایک سپورٹس بائک پر بیٹھا ہیلمٹ پوش اس کی گاڑی کے پیچھے چل پڑا ہے. سیاہ رنگ کا ہیلمٹ پہنے یہ نوجوان گزشتہ چند روز سے زہرا کے گھر کے آس پاس ہی منڈلاتا رہتا تھا، اور جیسے ہی زہرا ڈرائیور وغیرہ کے ساتھ کسی بھی مقصد سے گھر سے باہر نکلتی تو اس وقت تک زہرا کی گاڑی کا طواف جاری رکھتا جب تک وہ واپس گھر نہیں پہنچ جاتی۔ زہرا سے پہلے زہرا کے ڈرائیور نے یہ بات محسوس کر لی تھی، اور اس نے ایک بار رک کر موٹر سائیکل سوار سے یہ پوچھنے کی کوشش بھی کی کہ وہ کیوں گاڑی کا پیچھا کر رہا ہے، لیکن ڈرائیور کے گاڑی سے اترتے ہی وہ ہیوی بائک ایک زوردار ایکسیلیٹر کے ساتھ فراٹے بھرتی ہوئی آگے بڑھ جاتی تھی۔ ڈرائیور نے زہرا کی توجہ بھی اس جانب مبذول کروائی۔ الجھن تو زہرا کو بھی ہوئی، مگر اس نے ڈرائیور کو یہ بات گھر میں کسی کو بھی بتانے سے منع کر دیا، کیونکہ وہ نہیں چاہتی تھی کہ اس کے والدین بلا وجہ پریشان ہوں۔ ہاں البتہ زہرا نے خود گھر سے نکلنا کم کر دیا، اور اگر کسی اشد ضرورت سے گھر سے باہر جانا بھی پڑتا تو وہ دن کے اجالے ہی میں کام نمٹا کر جلد از جلد گھر واپس پہنچنے کی کوشش کرتی، لیکن اس روز ساحر کے آنے کی خوشی میں وہ تمام احتیاطیں بھلا بیٹھی، اور اسے ہوش تب آیا جب اس نے قدرے ویران سڑک پر اسی نیلے رنگ کی ہیوی سپورٹس بائک کو اپنی گاڑی کے تعاقب میں آتے دیکھا۔ زہرا کے ہاتھ پاؤں پھولنے لگے، کیونکہ وہ نہایت معمولی سی رفتار کے ساتھ گاڑی چلانے کی عادی تھی اور اسے تیز رفتاری کا بالکل بھی تجربہ نہیں تھا، جبکہ اس وقت وہ بائک سوار اس کی گاڑی کے پچھلے بمپر سے بالکل چھوتے ہوئے اپنی بائک کی رفتار بڑھاتا چلا رہا تھا۔ زہرا نے بھی بوکھلا کر گاڑی کی رفتار بڑھا دی، مگر فاصلہ بڑھنے کی بجائے مزید کم ہوتا چلا گیا۔ زہرا کا پاؤں ایکسیلیٹر پر دبتا چلا گیا، اور مرسیڈیز کا بھرپور طاقتور انجن اپنے وحشی زور کے بل پر بے قابو ہونے لگا، اور پھر جب ایک مصروف سڑک پر موڑ کاٹتے ہی اچانک اشارہ سرخ ہو گیا تو زہرا سے گاڑی سنبھالنا مشکل تر ہو گیا۔ اجرت میں لگائی گئی بریک نے مرسیڈیز کے چاروں پہیے تو تار کول کی سڑک پر پیوست کر دیے، لیکن گاڑی کی بکیا باڈی اس اچانک جھٹکے کی وجہ سے بری طرح جھول کر گھومی، اور پیچھے سے آتی ہیوی بائک زوردار آواز کے ساتھ گھومتی ہوئی گاڑی کے دروازے والی طرف سے ٹکرائی۔ موٹر سائیکل سوار اس طرح ہوا میں اچھلا جیسے توپ سے نکلا ہوا کوئی گولا، اور فضا میں کلا بازیاں کھاتا گاڑی کے اوپر سے ہوتا ہوا دوسری جانب سڑک پر دھم سے گر کر بے سدھ ہو گیا۔ لیکن آنکھیں بند ہونے سے پہلے اس نے بائیں جانب سے ایک کار کو تیزی سے اپنی جانب بڑھتے دیکھ لیا تھا۔ سوار نے تسمسا کر اپنا وجود بچانے کی ایک آخری کوشش کے طور پر کروٹ بدلنے کی کوشش کی، لیکن کار رکتے رکتے بھی اس کی گھائل ٹانگوں کو روند گئی۔ فضا میں خون کے چند چھینٹے اڑے، اور زہرا جس کا سر جھٹکے کی وجہ سے زوردار طریقے سے سٹیئرنگ سے ٹکرا چکا تھا، یہ سب دیکھ کر وہیں بیٹھے بیٹھے ڈھہ گئی۔ اور جب اسے ہوش آیا تو رات آدھی سے زیادہ بیت چکی تھی، اور وہ شہر کے معروف اسپتال کے آئی سی یو میں اپنے پریشان والدین اور ڈاکٹروں کے ہجوم میں گھری ہوئی تھی۔ اس کے ذہن میں پہلا خیال یہی آیا کہ ساحر کا جہاز بندرگاہ پر لنگر انداز ہوا ہوگا، اور جب ساحر نے زہرا کو وہاں اپنے استقبال کے لیے نہیں پایا ہوگا تو وہ کتنا پریشان ہوا ہوگا۔ ضرور ساحر نے زہرا کے گھر پر بھی رابطے کی کوشش کی ہوگی، لیکن گھر پر نوکروں کے سوا اور کون تھا جو اسے تسلی بخش جواب ہی دے پاتا؟ زہرا نے ڈاکٹروں سے پہلا سوال اس سپورٹس بائک والے گھائل کے بارے میں پوچھا، لیکن جواب میں اسے نیند کا انجیکشن ملا، اور زہرا اپنے سر میں اٹھتی ٹیسوں سمیت پھر سے غافل ہو گئی۔ شاید یہ ٹھیک وہی لمحہ تھا جب دوسری جانب ساحر اپنے حواس کھو رہا تھا، اور پھر جب تک دو دن بعد زہرا کے ہوش سنبھلے تب تک ساحر اپنے جنوں کے آخری دور سے گزر کر لندن کے لیے پرواز کر چکا تھا، لیکن زہرا کے المیہ کا آخر ابھی لکھا جانا باقی تھا۔ ایک نئی قیامت اسی اسپتال کے ایک کمرے میں اس کا انتظار کر رہی تھی، جہاں اس کی گاڑی سے ٹکرا کر گرنے والا موٹر سائیکل سوار موت اور زندگی کے اس دوراہے پر کھڑا تھا جہاں سے کچھ کم خوش نصیب ہی واپس پلٹتے ہیں، اور یہ دیکھ کر زہرا کی روح ہی اس کے بدن سے نکل گئی کہ اس نوجوان کی دونوں ٹانگیں گھٹنوں سے نیچے غائب تھی۔ कार ने इस बुरी तरह से उन्हें कुचल डाला था कि डॉक्टरों के पास और कोई चारा ही नहीं था। जरा सा मजीद इंतजार सारे जिस्म में जहर फैलने का बायस बन सकता था। नौजवान का नाम खुर्रम शहजाद था और उसके निढाल से वालदैन भी वहीं मौजूद थे। जहरा तो ठीक तरह से उन्हें आदाब भी नहीं कह पाई। पुलिस की इब्तदाई तफ्तीश के मुताबिक बजाहिर ये एक खतरनाक एक्सीडेंट का केस था, जिसमें सरासर गलती जहरा की तेज रफ्तारी और अचानक ब्रेक थी। लेकिन खुर्रम के वालिद ने पुलिस को FIR दर्ज करने से रोक दिया था। वो खुद भी शहर के बड़े मुतमविल थे और बराह रास्त जहरा के वालिद हाजी मकबूल को न जानने के बावजूद वो उनके बड़े खानदान और रुतबे से वाकिफ थे। खुर्रम ने भी पहली मर्तबा होश में आते ही पुलिस को यही बयान दिया था कि गलती जहरा की नहीं थी, वो खुद ही निहायत तेज रफ्तार का आदि था। जहरा के वालदैन को भी अच्छी तरह इस बात का अंदाजा था कि अगर खुर्रम का खानदान जज्बात में आकर जहरा के खिलाफ कोई शिकायत दर्ज करा देता तो उन्हें अपनी बेटी की बेगुनाही साबित करने के लिए कितनी भारी कीमत अदा करनी पड़ती और माशरा किस किस अंदाज में उन्हें अपने तीरों का निशाना बनाता। लेकिन ये उनकी भी खुशकिस्मती थी कि उनका पाला जर्फ वालों से पड़ा था। हाँ, मगर अगले के जर्फ का बोझ उठाना भी तो सिर्फ जर्फ वालों ही का खासा है। जबी तो जहरा के वालदैन भी गुज़श्ता 3 रोज से खुर्रम के प्राइवेट वार्ड के दरवाजे से लगे खड़े थे, मगर जिनका जवान बेटा उम्र भर के लिए माजूर हो चुका हो उनका दुख कोई क्या नापे। खुद खुर्रम की अपनी दुनिया हमेशा के लिए लुट चुकी थी। वो तेज रफ्तार का दिल दादा और जिंदगी से भी एक कदम आगे चलने का आदी था, मगर वक्त ने ऐसा वार किया कि वो अपने कदम ही खो बैठा। मगर आफरीन है उसकी जिंदा दिली और हिम्मत पर कि उसने अपने वालिदैन की अकलौती औलाद होने का खूब हक अदा किया और अपने होंठों की अजली मुस्कुराहट को लबों से जुदा नहीं होने दिया, क्योंकि वो जानता था कि अगर वो टूट गया तो फिर उसके माँ बाप की किर्चियां भी कोई नहीं संभाल पाएगा। लेकिन अभी किसी और के मन आईने में दरार आना बाकी था। कुदरत जब जिंदगियां बदलने का फैसला कर लेती है तो फिर हर दुआ बददुआ में तब्दील होने लगती है। खुर्रम ने पहली तन्हाई पाते ही जहरा को बता दिया कि वो पिछले कई हफ्तों से सिर्फ जहरा की एक झलक देखने के लिए पहरों उसकी कोठी के चक्कर काटता रहा है। खुर्रम ने जहरा को पहली मर्तबा किताबों की एक बड़ी नुमाइश में गालिब और मीर में घिरे देखा और बस देखता ही रह गया। जहरा का नकाब से झलकता खीरा कुन हुस्न उसके दिल पर बिजली की चमक की तरह कौंधा और पल भर में ही सब भस्म कर गया। लेकिन कौन जानता था कि खुर्रम की उस पहली नजर का अंजाम उसकी अजली माजूरी की सूरत निकलेगा। खुर्रम की हालत हादसे के दिन से लेकर अब तक बनती बिगड़ती रही थी। खून के हद से ज्यादा अखराज और फिर एक तवील ऑपरेशन ने उसकी रगों से जान खींचने में कोई कसर नहीं छोड़ी थी, लेकिन जहरा को देखते ही उसके अंदर फिर से जीने की ख्वाहिश जाग उठती थी। और फिर ऐसे ही एक लम्हे में जब नब्जें डूबने लगती हैं, खुर्रम ने जहरा से उसका सदा का साथ मांग लिया। फैसला करने की आजादी बहरहाल जहरा को मयसर थी और खुर्रम ने ना का हक भी उसे तफवीज कर दिया था, लेकिन कभी कभी ये हक और ये इख्तियार खुद इंसान के लिए सबसे बड़ी जंजीर बन जाता है। जहरा अभी खुर्रम को यह बता भी नहीं पाई थी कि उसकी रूह पहले ही साहिर की राह में पलकें बिछाई मुंतजर है, क्योंकि खुर्रम की बनती बिगड़ती हालत को करार न था। जहरा ने खुद को घर में बंद कर लिया। खुर्रम की माजूरी ही जहरा की सबसे बड़ी मजबूरी बनती चली गई, क्योंकि वो अब कहीं न कहीं उसकी हालत का जिम्मेदार खुद ही को समझती थी। हालांकि खुर्रम ने खुद अपने वालदैन से ये बारहा ये बात कही थी कि अपनी इस माजूरी के बाद वो खुद को किसी तौर भी जहरा के काबिल नहीं समझता और जहरा के इनकार का उसे सदमा जरूर होगा पर अचंभा नहीं, क्योंकि दुनिया की कोई भी लड़की उम्र भर के लिए किसी माजूर की बेसाखियां बनना पसंद नहीं करेगी। जहरा तक खुर्रम के ये ख्याल भी खुर्रम की माँ के वसीले ही से पहुंचे और जहरा ये चाहती थी कि वो खुर्रम को उन्हीं के जरिए ये पैगाम पहुंचाए कि उसकी ना की वजह खुर्रम की माजूरी नहीं कोई और है। लेकिन कुछ पैगाम हमेशा होंठों में दबे और कुछ बातें हमेशा अनकही रह जाती हैं। इससे पहले कि जहरा उन्हें कुछ बता पाती, خرم کی ماں نے اس کی تازہ طبی رپورٹ زہرہ کے سامنے رکھ دی، جس میں واضح درج تھا کہ خرم کی پوری صحت یابی اب دوا سے زیادہ اس کی قوت ارادی پر منحصر ہے، اور خرم کی ماں کو یہ پتا تھا کہ اس کا بیٹا اب زندگی کی طرف تبھی لوٹ پائے گا جب اسے دوسرے کنارے پر زہرہ اپنا انتظار کرتی ملے گی، ورنہ خرم کا بخار اب اس کی سانس کے ساتھ ہی ٹوٹے گا۔ خرم کا پیغام آئے آج ساتواں دن تھا، اور اتنے ہی دن خرم کی مسلسل اور لگاتار حرارت ہونے کو آئے تھے۔ ابھی زہرہ اسی شش و پنج میں تھی کہ ہسپتال سے خرم کی والدہ کے لیے جلد پہنچنے کا پیغام آ گیا، کیونکہ خرم کی سانس پھر سے اکھڑنے لگی تھی۔ وہ سب بھاگم بھاگ اسپتال پہنچے تو اس ابتر حالت میں بھی زہرہ کو اپنے سامنے دیکھ کر خرم کے ہونٹوں پر مسکراہٹ آ گئی۔ کمرے سے نکلتے ہی خرم کی ماں سے سٹ پڑی اور اس نے زہرہ کے سامنے باقاعدہ ہاتھ جوڑ دیے۔ زہرہ نے روتے ہوئے ان کے جڑے ہاتھ کھول کر اپنے مقدر کے سبھی دروازے ہمیشہ کے لیے بند کر دیے۔ زہرہ کے والدین کے ہاتھ تو حادثے والے دن ہی سے بندھے ہوئے تھے، لیکن زہرہ نے اپنے گھر والوں کے سامنے واحد شرط یہی رکھی کہ ماضی کے سنہرے داغوں سے ناطا توڑنے کے لیے شہر والی کوٹھی چھوڑ کر مضافات والی حویلی میں بسیرا ڈالا جائے۔ پرانے گھر کے نوکروں کو بھی تاکید کر دی گئی کہ نئے ٹھکانے کی اطلاع کسی کو نہ دی جائے۔ زہرہ کے سامنے دو ہی راستے تھے کہ ساحر کو یہ سب بتا کر اس کے جنون کو دیوانگی کی آخری حد تک پہنچا دے، یا پھر خاموشی سے یہ سب کچھ سہ کر ساحر کے ٹھیک ہو کر پلٹ آنے تک خود کو کہیں چھپا لے، بدگمانیوں کو اس حد تک ہوا دے کہ ہلکی آنچ بھڑکتی ہوئی آگ میں بدل جائے اور ساحر سے ہر رشتہ جل کر بھسم ہو جائے۔ زہرہ نے دوسرا راستہ اختیار کیا کہ اس میں اسے سب کا بھلا نظر آیا، لیکن نصیب تدبیر سے ہمیشہ ایک قدم آگے کی چال چلتا ہے کہ زہرہ کا سامنا ایک بار پھر ساحر سے ہونا بھی تو اس مقدر نے طے کیا تھا۔ میں نے لرزتے ہاتھوں سے زہرہ کا خط طے کیا۔ مجھے خبر ہی نہیں ہوئی کہ کب آسمان نے میرے آنسو دھونے کے لیے اپنی بوندوں کی بوچھاڑ شروع کر دی۔ میں برستی بارش میں درگاہ کے سین میں بیٹھا بھیگتا رہا اور زہرہ کی تحریر کے لفظ دھل کر سین میں بہتے چلے گئے۔ کاش میرے نصیب کی تحریر بھی اتنی ہی کچی ہوتی کہ میرے آنسوں سے دھل جاتی۔ میرے ذہن میں پھر اسی مجذوب کی پیش گوئی گونجی، تجھے خدا ہی ملے گا نہ وصال صنم۔ دھندلے اجالے اجلے اندھیرے، زہرہ کی تحریر نے ایک ہی پل میں میرے اندر کی ساری دنیا تلپٹ کر دی۔ سید میں تو پہلے بھی کچھ نہ تھا، مگر اس کاغذ نے رہا صحابی سب الٹ دیا۔ کبھی کبھی انسان کی برسوں کی ریاضت بھی بس ایک لمحے کی نظر ہو جاتی ہے، دل پلٹ جاتے ہیں اور ہمیں اس وقت تک کا سب کیا دھرا محض ایک بے مقصد مشق لگنے لگتا ہے۔ شاید انسانی سوچ میں آج تک جتنے بھی انقلابات رونما ہوئے ہیں وہ سب اسی ایک لمحے کی کایا پلٹ کا کرشمہ ہے۔ پھر کون طوفان سے لڑ کر ساحل تک پہنچے، اور کون بد نصیب اس لمحے کا شکار ہو کر پرسکون ساحل سے پیچھا چھڑا کر خود کو بپھرتے طوفانوں کے حوالے کر جائے اپنی اپنی قسمت۔ میرا دل بھی پلٹ گیا۔ ایک لمحے میں میرے اندر یہ سوال شدت سے ابھرا کہ آخر اس بے مقصد سفر کا حاصل کیا تھا؟ کیا قدرت نے یہ سارا کھیل زہرہ کو خرم سے ملانے کے لیے کھیلا؟ کیا میرا کردار اس کہانی میں بس اس قدر تھا؟ میں نے زہرہ کی تحریر کا آخری صفحہ پلٹا اور تبھی اندر سے ایک طے شدہ رقعہ گر پڑا۔ شاید کوئی اہم بات باقی رہ گئی تھی جسے الگ سے لکھا گیا تھا۔ میں نے اسی بے خیالی میں رقعے کی تہہ کھولی اور اندر لکھی تحریر نے میری روح کا آخری ریشہ بھی ادھیڑ دیا۔ یہ وہی نظم تھی جو میں نے پاپا کے ہاتھ زہرہ کو بھیجی تھی۔ میری نظر ڈب ڈبانے لگی۔ جب تمہیں مجھ سے نفرت ہو جائے۔ نظم میری اپنی لیکن تحریر زہرہ کی تھی۔ اس نے دوبارہ وہی سطریں مجھے لکھ بھیجی تھی۔ सुनो, तुम्हारी वफा पर मुझको यूं तो पूरा यकीन है, मगर मेरे अंदर का शोर बढ़ता गया। सो अगर तुम्हें मुझसे नफरत हो जाए तो उन राहों से नफरत न करना जिन पर कभी हम साथ मिलकर चले थे। तेज हवा का एक झोंका मेरी आंख से बहते आंसू का रास्ता बदल गया। उन बातों से नफरत न करना जो कभी हमने तन्हाई में की थी, उन ख्वाबों से नफरत मत करना जो कभी हमने साथ मिलकर देखे थे। मुझे एकदम ही वो सभी तीर याद आ गए जो मैंने यक्के बाद दीगरे जोहरा के कोमल वजूद में पैवस्त कर दिए थे। बस मुझसे और सिर्फ मुझसे नफरत करना कि सिर्फ मैं और बस मैं ही तुम्हारी इस नफरत के काबिल हूं। नफरत, चार हरफी ये छोटा सा लफ्ज अपने अंदर कितनी काट, कितने घाव, कितनी जलन और कितनी चुभन छुपाए रखता है। इसका अदराक मुझे ठीक उसी लम्हे हुआ था, लेकिन नफरत, जोहरा से नफरत, ये उसने कैसे सोच लिया? वो तो मेरे खून में रंग बनकर बहती थी, तो क्या कोई खुद से भी नफरत कर सकता है? जिनके अपने सपने सच नहीं होते, वो दूसरों के ख्वाबों को ताबीर देने का फरीजा अंजाम ना दें तो फिर भला और क्या करें? जोहरा भी तो यही कर रही थी, लेकिन मेरे ख्वाब, उनकी ताबीर क्या हुई? सच है कि ताबीरें भी हर किसी का मुकद्दर नहीं होती। सारी रात में बरसती बारिश में जोहरा की तहरीर अपने हाथ में लिए गुमसुम बैठा रहा। तेज बारिशें कागज की तहरीर तो धो डालती हैं, मगर मुकद्दर के लिखे भला बहते पानियों से कब धुले हैं? अगली सुबह को पहली उजली किरण के साथ ही बख्तियार अपने चेहरे पर जमाने भर के अंधेरे सजाए दरगाह के आते में दाखिल हुआ। उसका अंदाज हिजानी था। मैंने आपसे कहा था ना कि आप किसी झमेले में पड़े बिना ही मेरे लिए दुआ कर डालें। आपने देर कर दी, और जानते हैं कि अब किसी ने सायरा की आंखों में बसारत पाने का ख्वाब भर दिया है। मैंने चौंककर बख्तियार की जानिब देखा, लेकिन मैं उसे ये कह नहीं पाया कि कौन जाने कि ये देर भी कुदरत ने किसी और के लिए तय कर रखी हो और बख्तियार सिर्फ एक मोहरा हो। सायरा की कहानी को अंजाम के करीब लाने का एक बहाना। बख्तियार अपनी धुन में बोलता रहा। उसने मुझे बताया कि कोई और नौजवान मुजस्मा साज है जो आजकल बड़ी तनदही से सायरा की बेबीना आंखों के लिए किसी जुड़वां पुतली की तलाश में सरगर्दां है, और उसका आजकल ज्यादातर वक्त सायरा की आर्ट गैलरी ही में गुजरता है। वो जवान है, खूबसूरत और मुतासिर कुन शख्सियत का मालिक है, और दिन ब दिन सायरा के बहुत करीब होता जा रहा है। बख्तियार की परेशानी उसके चेहरे से वाजे थी। वो जानता था कि आज या कल सायरा को उसकी बसारत वापस मिल ही जाएगी, और तब वो अपने हिस्से की उस नजर को खो देगा जो उम्र भर की खोज के बाद उसका मुकद्दर बनी है। मेरी अपनी हालत रात भर बारिश में भीगते रहने के बाद उस वक्त तक इतनी दिगरगूं हो चुकी थी कि मजबूरन मुझे बख्तियार से माजरत करनी पड़ी कि हम इस मुलाकात को किसी और वक्त पर टाल रखें तो उसकी बड़ी मेहरबानी होगी। वो खुद भी मेरी आंखों की सुर्खी देखकर परेशान हो गया और अगले दिन आने का वादा करके वापस पलट गया। शाम तक मेरा जी इस बुरी तरह घबराने लगा कि मेरे लिए दरगाह में टिके रहना नामुमकिन हो गया। और फिर जब मेरे कुछ हवास बहाल हुए तो मैंने खुद को साहिल की नम रेत पर चलते पाया। मुझसे कुछ फासले पर चंद बच्चे बैठे रेत के घरौंदे बनाने का खेल खेल रहे थे। इस बात से बेखबर कि जहां वो बैठे हैं वहां कुछ ही देर में समंदर की लहरें आगे बढ़कर उनके घर घरौंदों को अपने साथ बहा ले जाएंगी। फिर मुझे एक अजीब सा ख्याल आया कि बनाने वाले को बनाने से काम और उजाड़ने वाले को अपने फर्ज से सरोकार होता है। जो बनता है उसे उजड़ ही जाना होता है। वक्त की कमी या ज्यादती तो बस इजाफी है। अचानक दाई जानब से कुछ आवाजें कसे जाने और फिर किसी के गुस्से से भरी डांट टपट और धुतकार की आवाजें सुनाई देने लगी। दूर एक टीले के पास कुछ बच्चे किसी उम्र रसीदा शख्स को शायद उसके अजीबोगरीब हुलिये की वजह से तंग कर रहे थे और वो बूढ़ा उन्हीं की तरफ देखते हुए बकता झकता चला आ रहा था। उसका चेहरा उसी शरारती हुजूम की तरफ था, लिहाजा चलते हुए उसे एक जोरदार ठोकर लगी और वो गिर पड़ा। अकब से जोरदार कहकहे बुलंद हुए और मैं तेजी से उस फकीर को उठाने के लिए आगे बढ़ा। मैंने हाथ आगे बढ़ाया लेकिन एक गरजदार आवाज आई, हट जा मेरे सामने से, जो खुद गिरे हों वो दूसरों को सहारा भला क्या देंगे। बूढ़े का चेहरा गिरने की वजह से रेत और मिट्टी से लथपथ था। उसने जोर से अपनी दराज लट्टों को झाड़ा और मुझे यूं लगा कि जमाने भर की कर्ज से मेरा वजूद अट गया है। ये तो वही मजसूब था जो मुझे थाना माही की हवालात में मिला था, लेकिन मैं उसे यहां अपने शहर के साहिल पर यूं पालूंगा, ये तो मेरे गुमान की आखिरी हदों से भी परे की सोच थी। मेरी लड़खड़ाती जबान से बस इतना ही निकल सका, आप यहां कैसे। मजजूब ने बेनियाजी से कदम आगे बढ़ाए, फकीरों के लिए जमीन कभी तंग नहीं पड़ती, तेरे लिए अगर शानदार बहरी जहाज भेजा गया था तो कोई टूटी हुई कश्ती मेरे लिए भी तो आ सकती है। मैंने जल्दी से उसके कदमों से कदम मिलाने की कोशिश की। आप हमेशा आधी बात कहकर कहां गायब हो जाते हैं, आज मैं आपको कहीं नहीं जाने दूंगा चाहे कुछ भी हो जाए। मैंने कदम बढ़ाकर मजजूब का रास्ता रोक लिया। एक लम्हे को मुझे यूं लगा कि शदीद गुस्से के आलम में वो जमीन से कोई पत्थर उठाकर मुझे दे मारेगा। वो जो ही गुस्से से जमीन पर झुका, मैंने किसी मुतवक्को घाव की उम्मीद में आंखें सख्ती से मेच ली, लेकिन वो हंस पड़ा। तू क्या समझता है, तेरी ये जिद तुझे पार लगा देगी। कभी नहीं, जिद छोड़, आजिज बन जा, आजिज। इश्क में जिद नहीं चलती।
मेरे पास जिद करने के लिए बचा ही क्या है।
मेरे जवाब पर मजजूब फिर से गुस्से में आ गया।
बस यही तो तेरी जिद है, जो तेरा है ही नहीं उसे अपना समझने की जबरदस्ती न कर। कब से खाक छान रहा है इन दरगाहों और वीरानों की। तुझे समझाते समझाते वो अल्लाह का बंदा भी रुखसत हुआ, पर तेरी अकल में ये बात ना आई।
मुझे एक झटका सा लगा, वो जरूर सुल्तान बाबा की बात कर रहा था। मैं अपनी आवाज को ऊंचा होने से नहीं रोक पाया।
हाँ हाँ हाँ, उन्होंने भी मुझे तन्हा छोड़ दिया। अगर मेरी नाव खेना ही थी तो मुझे यूं बीच होवर में तन्हा तो ना छोड़ते। अब मैं कहाँ जाऊं।
मजजूब ने मुझे डांटा,
लड़के जो जितनी सांसें लिखवा कर लाता है वो उतना ही जीता है। मुझे तुझे हम सबको वापस जाना है।
उसका वक्त पूरा हो गया था, वो चला गया।
याद रख, यहां सब फानी है।
मेरे अंदर का शोर फिर से बाहर को उमड़ आया।
ठीक है, तो फिर आप मेरी फना की दुआ तो कर सकते हैं। जब रास्ते ही इतने धुंधले हो गए तो फिर मंजिल की तवक्को भी क्यों रखूं।
मजजूब ने गौर से मेरी आंखों में झांका।
फना फना तो तू कब का हो चुका। चल अब मेरा रास्ता खोटा ना कर, अभी बहुत काम अधूरे पड़े हैं।
मेरा जी चाहा कि मैं चीख चीख कर रहूं, इतना बेबस लाचार मैंने खुद को आज तक कभी महसूस नहीं किया था। मैं मजजूब के रास्ते से हट गया। لیکن شدید ضبط کے باوجود میری آنکھ سے ایک آنسو ٹپک کر زمین کو بنجر کر گیا. مجذوب قدم اٹھا چکا تھا لیکن میری بھیگی آنکھیں دیکھ کر یکدم نہ جانے اسے کیا ہوا اور وہ تیزی سے پلٹا.
روتا کیوں ہے پگلے؟ پہلے ہی تیرے آنسوؤں نے چاروں طرف آگ لگا رکھی ہے، اب اور کس کس کو جلائے گا؟
پتا نہیں اس کے لہجے میں ایسی کیا بات تھی کہ پھر میں اپنی روح سے چھلکتے اس نمکین سمندر پر مزید کوئی بند نہ باندھ سکا اور پھوٹ پھوٹ کر رونے لگا. اور کچھ دیر پہلے پتھر بنا وہ مجذوب اب مجھے یوں چپ کرا رہا تھا جیسے کوئی کسی چھوٹے بچے کو بہلانے کی کوشش کرتا ہے. آس پاس سے گزرتے لوگ حیرت سے یہ تماشا دیکھ رہے تھے کہ ایک پروانہ کسی دیوانے کے آنسو پہنچ رہا ہے. شاید لوگوں کو یہ پہچاننے میں دشواری ہو رہی ہوگی کہ ہم دونوں میں سے قیس کون ہے اور فرحات کون.
میں نے کہا تھا نا تو بہت ضدی ہے.
اچھا ٹھیک ہے، جانے سے پہلے تجھ سے ایک ملاقات ضرور ہوگی. اب تو واپس چلا جا، وہ بزرگ دانا تیری راہ تکتا ہوگا. اور ایک بات یاد رکھنا، تو جس خدا کو ان درگاہوں اور ویرانوں میں ڈھونڈتا پھرتا ہے وہ تیرے اندر موجود ہے، تیری شاہرخ سے بھی زیادہ قریب. ان پتھر کی بے جان عمارتوں سے نکل اور خود کو دریافت کر. تیری اس دریافت کے لیے سلطان نے تجھے یہاں سے نکالا اور اپنے ساتھ لیے در بدر کی ٹھوکریں کھائیں، پر تو آخر کار پھر وہیں آ ٹھہرا جہاں سے چلا تھا. میں ہکا بکا اپنی جگہ کھڑا رہ گیا اور مجذوب اپنی ہی دھن میں نہ جانے کیا بڑبڑاتے ہوئے آگے بڑھ گیا. ذہن میں نہ جانے کتنے سوالات کی قطار لیے جب میں درگاہ پہنچا تو مولوی خضر پریشان سے میری تلاش میں نکلنے ہی کیوں تھے. کہاں رہ گئے تھے میاں؟ شام ڈھلے لوٹے ہو؟ کون جانے واپس لوٹا بھی ہوں یا پھر خود بھی اس شام کے ساتھ کہیں ڈھل آیا ہوں. مولوی خضر چونکے، کوئی خاص بات؟ میں نے انہیں مجذوب سے ملاقات کا تمام احوال سنا دیا اور یہ بھی بتایا کہ یہ میری پہلی ملاقات نہیں تھی. مولوی خضر بہت دیر تک کسی گہری سوچ میں ڈوبے رہے، مجبوراً مجھے ہی یہ سکوت توڑنا پڑا. بتائیں نا ان درگاہوں کا اسرار کیا ہے؟ ہمارا ٹھکانہ زیادہ تر یہیں کیوں طے ہوتا ہے؟ اور رہبانیت کی حدیں کہاں سے شروع ہوتی ہیں؟ ہم ان ویرانوں میں رہ کر خدا سے دور ہو رہے ہیں یا اسے پا رہے ہوتے ہیں؟ مولوی خضر کچھ دیر تک میرے چہرے پر جیسے کچھ ٹٹولتے رہے. رہبانیت کی حد وہاں سے شروع ہوتی ہے جب تنہائی کی مکڑی دل کی دیواروں پر خود پسندی کے جال بننا شروع کر دیتی ہے. انسان حقوق و لباس سے بیگانہ ہوتا چلا جاتا ہے، خدا کو پانے کی چاہ میں اس کے بندوں کو کھونا شروع کر دیتا ہے، سارا فیض خود اکٹھا کر لینا چاہتا ہے جبکہ اللہ کی مخلوق کو بے فیض رکھتا ہے. ایک ایسا پھلدار درخت بن جاتا ہے جس کے ثمر سے عام شخص بے بہرا رہتا ہے، مگر اس کے برعکس تمہاری ساری تربیت حقوق العباد کی ادائیگی کی اولیت کو سامنے رکھ کر کی گئی ہے. وہ مجذوب نہیں تھا، وہ اللہ کے انتہائی قریبی بندوں میں سے کوئی ایک ہوگا جو اتنی بڑی بات کہہ گیا. ہاں یہ سچ ہے کہ یہ درگاہیں اگر مستند ہوں تو بس اللہ کے نیک بندوں کی آرام گاہیں ہوتی ہیں. کسی کی تقدیر بدلنے کا اعجاز بھلا کسی مقبرے کو کہاں؟ تقدیر صرف دعا سے بدل سکتی ہے. کون جانے کہ ان درگاہوں پر مانگی گئی وہ دعائیں جو قبولیت کا شرف پا گئیں وہ اس کامل یقین کا انعام ہو جو دعا مانگتے وقت سائل کے دل میں ٹھاٹھے مار رہا ہوتا ہے. یہ بھی سچ ہے کہ خدا ویرانوں میں رہ کر دل کے زیادہ قریب ہوتا ہے، نہ ہجوم میں دل سے دور. وہ ہر حال میں ہماری دھڑکن کی طرح ہمارے اندر موجود رہتا ہے. میرے اندر مچلتے سوال باہر آنے لگے، तो फिर मैं उसे अपनी शहरक से ज्यादा करीब क्यों नहीं महसूस करता? मुझे उसे महसूस करने के लिए यूं दर बदर की खाक क्यों छानना पड़ रही है? क्या ये मेरे अंदर के ईमान की कमजोरी है? नहीं मियां, ये दर्जाबंदी तो बस वही जानता है। सभी के लिए कोई ना कोई रास्ता मुकर्रर है। तुम्हारा रास्ता जोहरा के घर की पगडंडी से होकर गुजरा है, तो ये भी उसी की मर्जी है। बस इतना जान लो कि अगर इश्क मजाजी की नाकामी रहबानियत की पहली सीढ़ी बन सकती है, तो कुदरत चाहे तो यह नाकामी किसी की काया भी पलट सकती है। मौलवी खिजर जाते जाते रुक गए और पलट कर बोले, तुम्हारे आखिरी सवाल का जवाब मुझ पर उधार रहा। हम अपनी दरगाहों और वीरानों में ठिकाना क्यों करते हैं? वक्त आने पर हकीकत भी तुम पर खुल जाएगी, और आज मुझे वो वक्त बहुत करीब दिखाई दे रहा है। वो मेरे सर पर हाथ फेर कर आगे बढ़ गए, और मैं सारी रात इसी अधेड़ बुन में मुब्तला रहा कि मैं जोहरा की तलाश में इश्क हकीकी की राह पर चल पड़ा था, या अल्लाह की राह से भटक कर दुनियावी मोहब्बतों के जाल में उलझता चला जा रहा था। मेरे अंदर के साहिर और अब्दुल्ला में एक अजीब सी जंग छिड़ गई थी। साहिर अब्दुल्ला को दोगलेपन का ताना देता था कि मैं बजाहिर अल्लाह की राह खोजने वाला अब भी उसी मोहब्बत की खोज में दर बदर है, जिस मोहब्बत ने साहिर से उसकी शनाख्त छीन कर उसे अब्दुल्ला बनने पर मजबूर कर दिया था। और अब्दुल्ला को साहिर से ये गिला रहता कि वो बार बार सामने आकर अब्दुल्ला की राह खोटी कर जाता है। अगर साहिर को जोहरा नहीं मिली तो इसमें अब्दुल्ला का क्या कसूर? अगर साहिर जोहरा को ना पा सका तो अब इंतकामन अब्दुल्ला के रास्ते में कांटे तो ना बिछाए ना। सुबह तक मेरे अंदर की ये जंग इतनी शिद्दत इख्तियार कर गई कि मुझे यूं लगने लगा कि मेरे अंदर दीन और दुनिया में बटी हुई ये दोहरी शख्सियत कटकर दो हिस्सों में दाएं बाएं गिर जाएगी। आखिरकार जीत साहिर ही की हुई, और ये तय पा गया कि इस दुनिया में कदम रखने का वाहिद मकसद अगर जोहरा की मोहब्बत का हुसूल था तो ये कमन तो लबेबाम ही टूट चुकी। लिहाजा अब अब्दुल्ला को मेरे अंदर से रुखसत हो जाना चाहिए, क्योंकि अगर एक साल भर से जायद के अरसे में भी वो अब्दुल्ला मेरे अंदर के साहिर की जगह नहीं ले सका तो अब उसे साहिर को आजाद छोड़ देना चाहिए। ठीक है, साहिर जोहरा को नहीं पा सका, मगर अब्दुल्ला भी तो जोहरा की चाहत को साहिर के दिल से नहीं मिटा पाया। मात अगर साहिर के इश्क मजाजी का मुकद्दर बनी तो जीत अब्दुल्ला के इश्क हकीकी का नसीब भी नहीं बन पाई। मेरे दिल में यह एहसास पूरी तरह जड़ पकड़ चुका था कि मेरा इश्क मजाजी और इश्क हकीकी दोनों ही एक दूसरे की राह का कांटा बन चुके हैं, और दोनों की बेवक्त वक्त मौजूदगी अब मेरे अंदर के तूफानों को कभी थमने नहीं देगी। जोहरा का नाम किसी और से जुड़ने को था, मगर मेरा यह पागल दिल अब भी अपनी जिद पर अड़ा हुआ था। इससे पहले कि मेरा ये जुनून उस इफ्फत माँ की किसी रुसवाई का सबब बने, मुझे इस शहर ही से कहीं दूर चले जाना चाहिए, क्योंकि मेरे दिल का मामला ज्यादा देर तक इन दुनिया वालों से छुपा नहीं रह सकता था, और ये जाहिर परस दुनिया तो बस तीरों से छलनी करना ही जानती है। मेरे जहन में अभी से आने वाले वक्त की सदाएं गूंजने लगी। कैसेट नंबर 22 अपने इख्तिताम को पहुंची। बकिया नावल सुनने के लिए कैसेट नंबर 23 लगा लीजिए। हमारी सौती कुतुब की कॉपी बनाना कानूनन जुर्म है। अगर सौती किताबों के बारे में हमसे राबिता करना चाहें तो टेलीफोन नंबर 2253803 या पीओ बॉक्स नंबर 1652 पर मोहम्मद मुनीफ से राबिता करें।